أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآله الطاهرين. ناظرین اکرام, سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے. اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں, اور پوری دنیا میں جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھا جا رہا ہے اور آپ تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں. ناظرین, آپ کے بہت شکر گزار ہیں کہ آپ اپنے اس پروگرام کو اتنا پسند کر رہے ہیں اور آپ اتنے سوالات ہمیں بھیجتے ہیں. الحمدللہ پورے ہفتے سوالات کا سلسلہ رہتا ہے, اور ہم اپنے اس مختصر سے وقت میں جو ہمارے مہمان آتے ہیں وہ آپ کے سوالوں کا جواب دیتے ہیں, اور بہت سے دوستوں کے سوال رہ جاتے ہیں, پھر وہ اصرار کرتے ہیں, ہم معذرت چاہتے ہیں آپ سے, چونکہ جتنا ہمارا وقت ہوتا ہے اتنے ہی سوالات ہم لے پاتے ہیں. البتہ آپ کے سوالات بہت اچھے ہوتے ہیں, لیکن ایک معذرت آپ سے اور چاہیں گے, وہ یہ کہ ناظرین دیکھیے, آپ ہم سے مختلف زمینوں میں سوال پوچھتے ہیں, ہر طرح کے سوالات پوچھتے ہیں, لیکن وقت کی کمی کی وجہ سے صرف ہم ان سوالوں کو لیتے ہیں اور ان کا جواب دیتے ہیں جو اسلامی احکام سے مربوط ہیں, جو شرعی مسائل سے مربوط ہیں, جن کا تعلق حلال اور حرام سے ہے, ہم صرف وہ سوالات لے پاتے ہیں. اس لیے باقی دوسرے افراد جو ہیں ان کے لیے ہم ان سے معذرت چاہیں گے. خیر, شکر گزار ہیں آپ کے کہ پروگرام میں آپ ہمارا ساتھ دیں گے. پروگرام رہی زندگی میں ناظرین ہماری گفتگو چل رہی تھی مطہرات کے حوالے سے, یعنی وہ چیزیں جو جس کے ذریعے سے, جن چیزوں کے ذریعے سے ہم جو چیزیں نجس ہو جاتی ہیں, لباس نجس ہو جاتا ہے یا بدن نجس ہو جاتا ہے, نجاسات یعنی جو نجس چیز ہو جاتی ہے ان سے جو پاک کرتے ہیں ان کو مطہرات کہتے ہیں. اس کے حوالے سے ہماری گفتگو چل رہی تھی, اور اس میں ہمارا ساتھ دے رہے تھے جناب سید زرغام حیدر رضوی صاحب قبلہ. تو بالکل حسب ما قبل ہماری گفتگو ہوگی, پہلے زرغام حیدر صاحب قبلہ سے اپنے اس موضوع پر, اس کے بعد جو آپ کے سوالات ہوں گے اور پھر ہمارے مہمان کے جوابات ہوں گے, انشاءاللہ ہم سب ان کو مل کر دیکھیں گے. ہمارا ساتھ دیجئے, اپنی گفتگو کا آغاز کرتے ہیں اور اپنے مہمان سے ملاقات کرتے ہیں. ہمارے ساتھ رہیے قبلہ. السلام علیکم.
وعلیکم السلام رحمۃ اللہ وبرکاتہ.
حضور, بہت شکر گزار ہیں کہ ایک مرتبہ پھر آپ نے ہماری دعوت کو قبول فرمایا اور آپ اسٹوڈیو تشریف لائیں.
ہم خداوند متعال کے شکر گزار ہیں کہ اس نے بیان احکام کی توفیق دی.
جی,
اور آپ کا بھی بہت بہت شکریہ, اور آپ کی پوری ٹیم کا شکریہ کہ ان لوگوں نے اس کام کے لیے وقتی طور پر مجھے منتخب کیا. اور تمام ناظرین کرام کی خدمت میں ہم شکر گزار ہیں
جی
کہ بڑے ہی انہماک اور غور و خوص کے ساتھ جی اس پروگرام کو دیکھ رہے ہیں.
بے شک,
البتہ میں ناظرین کا جو زیادہ شکریہ ادا نہیں کروں گا
جی,
چونکہ جس طریقے سے حکم شریعت کو بیان کرنا واجب ہے
جی,
اسی طریقے سے حکم شریعت کو جاننا اور اس کی تعلیم حاصل کرنا
جی
ہر مکلف کا فریضہ ہے.
بے شک,
لہٰذا اس احکام کی بحث کو وہ صرف بحث سمجھ کے نہ سنیں
جی,
بلکہ واجب شرعی سمجھ کے اس کو جی سمجھنے کی اور اس پر عمل کرنے کی کوشش فرمائیں.
جی حضور, بہت شکریہ آپ کا. واقعی یہ بہت اہم نقطہ ہے کہ ہماری سب کی شرعی ذمہ داری ہے, یعنی جیسے ہم پہنچا رہے ہیں تو ان کی بھی ذمہ داری ہے کہ وہ زیادہ سے زیادہ سوالات ہم سے پوچھیں, جو بھی سوال ہو وہ پوچھیں تاکہ اس کا جواب ان کو دیا جائے. حضور, ہماری گفتگو چل رہی تھی مطہرات کے حوالے سے, یعنی وہ چیزیں جو نجس چیزوں کو پاک کرتی ہیں, اور اس میں کچھ چیزیں بیان ہوئی تھی, لیکن اب ہمارا سلسلہ پہنچا تھا طبعیت تک. تو اس میں ایک چیز جو طبیعت ہے, اس کی آپ وضاحت کیجئے, کیا مطلب ہے اس کا اور کون سی چیزوں کو یہ پاک کرتی ہے؟
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, وصلی اللہ علی محمد وآلہ اجمعین, اما بعد. دیکھیے, ہماری بحث مطہرات کے سلسلے میں ہے
جی,
یعنی وہ چیزیں جو خود بھی پاک ہیں
بے شک
اور دوسری چیزوں کو پاک کرنے کی صلاحیت بھی رکھتی ہیں
جی.
میں نے بیان کیا وہ 13 چیزیں ہیں
جی,
پانی جی, مٹی, آفتاب, استحالہ, انقلاب, انتقال, اسلام
جی.
یہ 7 چیزوں کا تذکرہ ابھی تھوڑی بہت وضاحت کے ساتھ ہو چکا
جی
ہے, البتہ حق ادا نہیں ہوا
جی.
اور آج 8ویں چیز ہے مطہرات میں سے طبعیت
جی,
یعنی چیز کا خود بخود آٹومیٹک
جی
بالطبع پاک ہو جانا
کسی دوسری چیز کے
کی وجہ سے,
کسی دوسری چیز کی مثلا پاک ہو جانا جی.
اصلی ہمارا مقصد جو ہے دوسری چیز کو پاک کرنا ہے,
صحیح,
یہ چیز بالطبع خود بخود پاک ہو جائے گی
جی.
میں اپنے ناظرین کے لیے ایک عرفی مثال دوں
جی.
مثال کے طور پر کبھی ہم کپڑا دھلتے ہیں, کپڑا گندا ہے
جی,
اس کو دھل لیں, کپڑا دھلنے کے بعد دیکھتے ہیں کہ ہمارے دونوں ہاتھ آٹومیٹک طریقے سے
جی
پاک و شفاف ہو گئے.
بالکل,
ہمارا مقصد ہاتھ دھلنا نہیں تھا
جی,
ہمارا مقصد کیا تھا؟ کپڑا دھلنا.
صحیح,
لیکن بالطبع جو ہے ہمارا ہاتھ صاف ہو گیا.
یعنی پہلے ہمارا ہاتھ پاک تھا لیکن جب نجس چیز سے لگا تو خود بخود نجس ہو گیا
جی.
اور اس کے بعد جب اس کو ہم نے پاک کیا تو ہاتھ بھی خود بخود پاک ہو گئے.
البتہ یہ میں ابھی نجاست و طہارت کی بحث نہیں چھیڑ رہا ہوں.
ہاں صحیح.
یہ ناظرین کے لیے فقط ایک مثال دی کہ طبیعت یعنی چھ طبیعت
جی.
کے معنی کیا ہے.
صحیح.
دھل رہے تھے کپڑا
جی,
اصلی مقصد تھا کپڑا دھلنا
جی,
لیکن بعد میں ہم نے دیکھا کپڑے کے ساتھ ہاتھ بھی ہمارا صاف ہو گیا,
پاک ہو گیا.
خوب, اسی طریقے سے شرعی مسائل میں
جی
چند جگہیں وہ ہیں جن میں سے پانچ جگہ میں بیان کروں گا فعلاً
جی,
کہ جہاں چیز خود بخود اور بالتب پاک ہو جاتی ہے.
صحیح.
ان میں سے ایک چیز پہلے گزر چکی ہے
جی,
کہ اگر کافر مسلمان ہو جائے
جی
تو بالتب اس کی باطنی رطوبتیں جو ہیں وہ بھی پاک ہو جاتی ہیں
جی.
مثلاً اس کے اندر سے جو پسینہ نکل رہا ہے
صحیح,
اور ناک ہے, تھوک ہے, بقیہ فضلات جو پاک ہیں اور شرعی طور پہ ایک مسلمان کے پاک ہوتے ہیں, تو یہ ساری رطوبتیں جو ہے اس کے اسلام لانے کے بعد پاک ہو جاتی ہیں
جی.
دوسری وہ جگہ جو بالتب پاک ہوتی ہے
جی,
وہ ہے طبیعت ولد الکافر لا فی الاسلام. مثلا ایک کافر انسان تھا, اس کا خانوادہ بھی کافر تھا
جی,
اور وہ کافر جو ہے مسلمان ہو گیا
جی.
جیسے ہی کافر مسلمان ہوگا تو اس کے جو نابالغ بچے ہیں وہ خود بخود پاک اور مسلمان کے حکم میں آ جائیں گے.
صحیح.
یہ دوسری چیز ہے. تیسری چیز یہ ہے کہ طبیعت الاسیر للمسلم
جی,
ایک مسلمان تھا, زمانہ جنگ تھا, اس نے ایک کافر نابالغ بچے کو اسیر کیا
جی.
خوب, چونکہ اسیر کرنے والا مسلمان ہے
جی,
بالتب یہ بچہ بھی مسلمان کا حکم رکھے گا.
صحیح.
البتہ یہاں ایک شرط یہ ہے
جی
کہ اسیروں کے ساتھ اور اس بچے کے ساتھ اس بچے کے باپ یا دادا نہ ہوں.
صحیح.
بس اگر کافر باپ و دادا بھی اسیر ہو کے اس بچے کے ساتھ آئے ہیں
جی
تو یہ بچہ پاک نہیں ہوگا.
صحیح.
چوتھی وہ جگہ جہاں حکم طبیعت نافذ ہوتا ہے
جی
اور بالتب چیز پاک ہو جاتی ہے.
صحیح.
وہ ہے طبیعت و ظرف الخمر. ایک ظرف تھا,
شراب,
ایک برتن تھا
جی
جس میں شراب رکھی ہوئی تھی.
صحیح.
چونکہ شراب نجیس ہے لہذا وہ ظرف اور وہ برتن بھی نجیس ہے.
بالکل.
جس کے اندر شراب رکھی ہوئی ہے, لیکن دھوپ لگنے کی وجہ سے یا ابالنے کی وجہ سے
جی
شراب جو ہے سرکہ بن گئی.
صحیح.
شراب تو پاک ہی ہوئی
جی,
لیکن شراب کے ساتھ بالتب وہ برتن بھی پاک ہو جائے گا
جی
جس کے اندر یہ شراب رکھی ہوئی ہے.
صحیح.
پانچویں اور یہ بہت اہم چیز ہے
جی
جو بالتب پاک ہوتی ہے, آلات و تغسیل المیت.
صحیح.
یعنی وہ آلات, وہ اوزار, وہ چیزیں جس کے ذریعے سے انسان میت کو غسل دے رہا ہے
جی.
انسان مرنے کے بعد قول مشہور کی بنا پر نجس ہو جاتا ہے.
صحیح.
ٹھیک. اس کو غسل میت دینا واجب ہے. جب تک غسل میت نہیں دیا گیا ہے اور جی کامل غسل میت نہیں ہوا ہے.
صحیح.
اس انسان کا مردار کیا ہے؟ نجس ہے.
بالکل.
اب کوئی انسان دوسرا ہے جو اس کو غسل دے رہا ہے
جی,
جیسے ہی تیسرا غسل اس میت کا کامل ہوگا
جی
اس غسل کے ساتھ ید غاسل یعنی غسل دینے والے کا ہاتھ
جی
خود بخود پاک ہو جائے گا.
صحیح.
اسی طریقے سے وہ تختہ
جی
جس کے اوپر میت کو لٹالے ہوئے ہیں
جی
وہ تختہ بھی پاک ہو جائے گا.
ان کو الگ سے پاک کرنے کی ضرورت نہیں
جی
ہے.
بالتب پاک ہو جائے گا. ایک جی اور چیز وہ پارچہ جس کو لپیٹ کے جی وہ کپڑا, وہ پارچہ, وہ لباس
جی
جس کو لپیٹ کے انسان میت کو دے رہا ہے وہ یعنی وہ جو میت کے اوپر
میت کے اوپر جو لپٹا جی ہوا ہے
وہ
نہ کہ غسل دینے والے کے بدن کے اوپر
جی, لیکن اگر غسل دینے والے کے بدن پہ جو کپڑا ہے
جی
اس پہ چھینٹیں آئی ہیں
تو وہ,
وہ کپڑا نہیں پاک نہیں ہوگا
جی. بالکل. حضور بہت شکریہ. یہ پانچ چیزیں آپ نے بتائیں جو طبیعت کے ذریعے سے پاک ہو جاتی ہیں, کسی دوسری چیز کی تب میں اس کی تبا میں پاک ہو جاتی ہیں. حضور ایک چیز ہے, کہتے ہیں کہ اگر عین نجاست زائل ہو جائے تب بھی وہ یعنی جو ہے جو نجس چیز تھی وہ پاک ہو جاتی ہے
جی.
اس کے اوپر آپ روشنی ڈالیے کہ کوئی بھی عین نجاست مثلا ہمارے بدن پہ لگی ہوئی ہے ایک نجاست جی اور وہ سوکھ کے جھڑ جاتی ہے اور کسی طرح اس کا اثر زائل ہو جاتا ہے
جی
اور وہ ہمارے بدن پہ نہیں ہے تو کیا ہمارا بدن بھی پاک ہو جائے گا؟
دیکھیے عین نجاست کا زائل ہونا مطہرات میں سے ہے.
صحیح.
مگر یہ حکم مخصوص ہے
جی
حیوانوں کے لیے, انسان کے لیے بعض صورتوں میں ہے, انشاءاللہ بیان کروں گا
جی.
مثلا حیوان چونکہ مکلف نہیں ہے اس کے لیے تکلیف شرعی اور یہ توزیع المسائل
جی
نہیں ہے، توزیع
بالکل
المسائل ہمارے لیے ہے.
صحیح
خوب، اب یہ ہے کہ اگر کوئی حیوان ہے، جانور ہے، مثلا گھر میں مرغی پلی ہوئی ہے،
صحیح
مرغی نے نجاست میں اپنی منقار کو ڈال دیا،
جی
ٹھیک،
بالکل
اب ہم یہ نہیں کہیں گے مرغی بی بی آئیے تشریف لائیے آپ کی منقار کو ہم جو ہے غوطہ کرا
پاک
دیں،
کرتے ہیں. جی
نہیں، ایسا نہیں ہوگا.
جی
بلکہ جب تک نجاست اس کی منقار میں لگی ہوئی ہے، اس کی منقار کیا ہے؟ نجس ہے.
صحیح.
لیکن خود بخود
اگر اس کی چونچ صاف ہو جاتی
جی
ہے،
اگر منقار جو ہے صاف ہو جاتی ہے،
جی
تو یہ عین نجاست یعنی خود نجاست چونکہ زائل ہو گئی،
جی
لہٰذا اس کی منقار پاک ہو جائے گی.
جی
اسی طریقے دوسری مثال،
صحیح،
وہ درندے ہیں، شیر، چیتا، یہ حیوانوں کا شکار کرتے ہیں.
جی
خوب، انسان کے لحاظ سے جن حیوانوں کا انہوں نے شکار کیا ہے
جی
وہ مردار رکھتے ہیں،
بالکل
ان کا خون بھی نجیس ہے، ان کا گوشت بھی نجیس ہے.
صحیح.
لیکن حیوانوں کی شریعت میں یہ چیز جائز ہے.
جی
خوب، ایک شیر نے شکار کیا یا چیتے نے شکار کیا، شکار کھا چکا، 2-3 گھنٹہ گزر گیا،
صحیح،
اور جو خون لگا ہوا تھا یا گوشت کے ذرات تھے اس کے اوپر وہ زائل ہو گئے.
جی
اس کے بعد وہ شیر آتا یا چیتا آتا ہے، ایک بالٹی میں پانی تھا، ہم وضو کرنا چاہ رہے تھے اس سے،
جی
اس کے اندر اس نے منہ کو ڈال دیا.
جی جی
تو ہم یہ نہیں کہیں گے بھائی 2 گھنٹہ پہلے اس نے شکار کیا تھا، اس کا منہ نجس ہو گیا تھا،
جی
اس کو اس نے پاک نہیں کیا،
صحیح،
لہٰذا یہ پانی نجس ہو گیا جس کے اندر اس نے منہ کو ڈالا ہے. جی نہیں.
جی
حیوانوں کا حکم یہ ہے
جی
کہ عین نجاست یعنی خود نجاست
جی
جب اس کے جسم سے یا منہ سے ختم ہوگی،
صحیح،
تو خود بخود وہ چیز پاک ہو جائے گی.
بالکل.
ایک اور مثال
جی
جو عام طریقے سے مبتلا بے پہلے زیادہ تھی اب کم ہے، مثلا انسان گھوڑے پہ سواری کرتا ہے، اس نے گھوڑے کو تازیانہ لگایا،
جی
اس کی پیٹ زخمی ہو گئی، خون نکل آیا، اس کے لیے ضروری نہیں ہے کہ پانی سے گھوڑے کی پشت کو صاف کرے اور پاک کرے. جی نہیں. جیسے ہی خون خود بخود جو ہے اس کی پشت سے صاف ہو جائے،
جی
یا پانی ڈال دیجئے یا اسپرٹ کے ذریعے کسی بھی ذریعے سے خون اگر حیوان کی پشت اور گھوڑے کی پشت سے صاف ہو جائے، عین نجاست ختم ہو جائے،
جی
تو اس صورت میں اس کی پشت پاک ہو جائے گی.
جی
یہ ہے معاملہ
جی جی
اس مطاہر کا کہ
جی
عین نجاست کا زائل ہونا
صحیح
حیوانات میں مطاہر ہے.
جی بالکل حضور، بہت شکریہ. اگر آپ اجازت دیں تو ہم پروگرام کے دوسرے حصے کی طرف چلتے ہیں جس میں ہمارے ناظرین ہوں گے اور آپ ہوں گے، ان کے سوالات ہوں گے اور آپ کے جوابات ہوں گے. ناظرین، ہماری گفتگو چل رہی تھی اب تک ان چیزوں کے بارے میں جو نجس چیزوں کو، نجاستوں کو پاک کرتی ہیں. لیکن ناظرین، اب جو آپ کے سوالات ہم تک پہنچے ہیں ان کے جوابات ہم اپنے مہمان سے چاہیں گے. اسی طریقے سے اگر آپ کے ذہن میں کوئی سوال ہے تو ہمارے ٹیلی فون نمبرس آپ کے ٹیلی ویژن اسکرین پر ڈسپلے ہو رہے ہیں، آپ واٹس ایپ کے ذریعے سے بھی ہم سے پوچھ سکتے ہیں، ورنہ آپ ہمیں براہ راست کال کر سکتے ہیں اور انشاءاللہ آپ ہم سے گفتگو کریں گے، ہمارے مہمان سے سوال کریں گے اور آپ کے سوال کا جواب دیا جائے گا. ہمارے ساتھ رہیے، ملتے ہیں مختصر سے وقفے کے بعد. ناظرین اکرام، پروگرام میں ایک مرتبہ پھر آپ کا خیر مقدم ہے اور بہت شکر گزار ہیں آپ کے کہ پروگرام کو آپ اتنی دلچسپی سے دیکھ رہے ہیں، اور آپ سے گزارش کریں گے کہ پروگرام کے آخر تک آپ ہمارے ساتھ رہیے گا. اور اگر آپ سوال واٹس اپ کے ذریعے سے کرنا چاہتے ہیں تو ہم آپ سے گزارش کریں گے کہ اپنا نام لکھنا نہ بھولیں کہ آپ کا اسم شریف کیا ہے جو آپ سوال کر رہے ہیں، تاکہ آپ کے نام کے ساتھ آپ کا سوال یہاں پر بیان کیا جائے اور اس کا جواب پوری دنیا تک پہنچایا جائے. آپ ہمارے ساتھ رہیے، اپنی گفتگو کو آگے بڑھاتے ہیں. حضور اگر اجازت ہو تو ہم اپنی گفتگو کا آغاز کرتے ہیں اس حصے کا گفتگو میں. حضور، ایک سوالات تو بہت ہیں الحمدللہ ہمارے پاس، لیکن ایک سوال کیا گیا ہے اور بڑی تاکید کی گئی ہے اس پر سوال، یعنی اس کے جواب کی، کہ اگر ڈاکٹر بیمار کو غلط دوا دے دے اور اس کی غلط دوا دینے کی وجہ سے وہ بیماری بڑھ جائے یا وہ مر جائے، یا آپریشن کرے اور بیمار کی جو بیماری ہے وہ بڑھ جائے اور اس آپریشن سے بیمار کی جو ہے مثلا وہ موت ہو جائے، تو کیا حکم ہے؟ کیا ڈاکٹر اس کا ضامن ہے؟ کیا ذمہ دار ہے اس کی جو موت ہوئی ہے یا جو بیماری بڑھ چکی ہے اس نے اپنا علاج کیا ہے؟
جی
جی
دیکھیے، طبیب اور ڈاکٹروں کا حکم یہ ہے
جی
کہ اگر ان کی دواؤں سے
صحیح
یا ان کے عمل جراحی اور آپریشن سے
صحیح
مریض کو نقصان پہنچ گیا،
جی
تو جتنا بھی نقصان ہوا ہے اس کا ذمہ دار ڈاکٹر ہے.
جی
اور روایت میں بھی یہ جملہ موجود ہے،
صحیح،
الطبیب ضامن ولو کان حاذقا.
جی
طبیب ضامن ہے چاہے وہ جتنا ہی اپنے فن میں ماہر ہو.
جی بالکل.
لہٰذا فتوی علماء بھی یہی ہے
جی
اور روایتیں بھی یہی کہتی ہیں
جی
کہ طبیب اور ڈاکٹر
صحیح
اگر اس سے خطا اور اشتباء واقع ہوا ہے
جی
تو وہ اپنے اشتباء کا ضامن ہے. مثلا
صحیح
ڈاکٹر کے پاس ہم گئے، اس نے جو ہے دوا لکھی غلط تھی دوا،
جی
ابھی ہمارے 100 روپے خرچ ہوئے تھے، उस दवा का रिएक्शन ये हुआ कि 500 रुपये जेब से हमारे और खर्च हो गए।
जी
तो जमानत का मकसद है कि 500 रुपये ये मरीज़ नहीं देगा, ये
सही
500 रुपये डॉक्टर साहब को चाहिए मरीज़ को दें जो
जी।
उन्होंने इस मरीज़ का नुकसान किया
लेकिन
है।
हुजूर कहाँ होता है आजकल ये डॉक्टर कहाँ, एक तो अपनी गलती कबूल नहीं करेंगे
जी, गलती कबूल करें या ना करें,
जी
अगर उसकी दवा से साइड इफेक्ट हुआ है और नुकसान हुआ है
जी
तो शरई लिहाज से अगर
सही
अदालत शर में
जी
उसको पकड़ के ले जाया जाए
जी
तो
बिल्कुल
काजी शरई यही फैसला करेगा
सही,
कि मरीज के ऊपर जो नुकसान तारी हुआ है
उसका जुबरान इसको करना
जिसका
है
उसका जुबरान जो है इस डॉक्टर को करना पड़ेगा।
बिल्कुल। हुजूर एक सवाल किया गया है, अभी हमारे एक दोस्त ने व्हाट्सएप से हमसे पूछा है कि अगर विलादत के वक्त माँ के रहम में बच्चा मर जाए तो क्या माँ पर गुस्ले मैयत वाजिब है, पहले ये, फिर इसका दूसरा
जी
हिस्सा भी है वो आपसे पूछेंगे।
जी जी इस सूरत में बिनाबर एहतियात वाजिब,
जी
अगर बच्चा माँ के शिकम में मर गया है
जी
तो इस सूरत में माँ के लिए एहतियात वाजिब के बना पर बच्चे को निकालने के बाद गुस्ले मसे मैयत करना होगा।
सही जी
इस जुज का ये जवाब है।
जी हुजूर दूसरा सवाल यह है कि विलादत के वक्त अगर माँ का इंतकाल हो जाए और बच्चा जिंदा है और
जी
बच्चे को पेट से निकाल लिया जाए
जी
तो क्या इस बच्चे के ऊपर भी गुस्ल वाजिब है।
जी इस बच्चे के ऊपर भी बिनाबर एहतियात वाजिब
जी
गुस्ले मसे मैयत वाजिब है,
सही
लेकिन उस वक्त जब ये बच्चा बालिग हो जाए,
जी
अलबत्ता बालिग होना ज़रूरी नहीं है
जी
बल्कि बच्चा बहद्दे तमीज़ पहुंच जाए,
जिसको हम यानी बालिग के साथ साथ राशिद कहते हैं ना, रशीद
ना ना
कहते हैं।
15 साल होना शर्त नहीं है
हाँ, यानी वो
बल्कि
सही और गलत में तमीज करने
तमीज़
लगे।
करने लगे, मतलब
जी
12 साल का बच्चा हो गया
जी
अभी शरी लिहाज से बालिग नहीं है
जी
लेकिन इसकी इबादतें सही है,
सही
इसकी नमाज सही, इसका रोज़ा सही,
जी जी
इसकी बकिया इबादतें और इताअतें सही
सही
है,
बिल्कुल
लिहाजा जो है इबादतों के लिए इसको चाहिए हालत तमीज में
जी
गुस्ल मसे मैयत बिना बने एहतियात वाजिब
जी
अंजाम दे।
सही बिल्कुल। हुजूर एक सवाल ये किया गया है कि अगर माँ बाप बच्चे को आग कर दें तो क्या उनके मरने के बाद ऐसे बच्चे को उनकी मीरास मिलेगी या आग होने के जरिए से जो वो बेदखल हो जाएगा।
देखिए ऐसे बच्चों की बहुत बड़ी बदकिस्मती है जो आग हो जाते हैं,
जी
क्योंकि आकुल वालिदैन पे बेहिश्त हराम है,
बिल्कुल
हत्ता रवायात में मिलता है कि अगर माँ बाप किसी बच्चे को आग कर दें, अपनी वल्दियत से निकाल दें, नाराज हो जाएं,
जी
तो वो 500 साल की मसाफत से भी
जी
जन्नत की बू को महसूस नहीं कर पाएगा।
जी
खूब ये गुनाह अपनी जगह पे है लेकिन ये आग होना माने मीरास नहीं है,
जी
वो चीज़ें जो इंसान को मीरास लेने से रोकती हैं
जी
वो अंगुश्त शुमार हैं, गिनी चुनी हुई हैं,
सही
किताब मीरास में उसका तस्करा मौजूद है,
जी
मसलन कुफ्र है, कत्ल है,
जी
रिक और गुलामी है, मसलन
जी
बाप काफिर है बेटा मुसलमान है,
सही
वो बेटा मर गया तो बेटे
जी
की मीरास जो है बाप नहीं
जी
पाएगा चूंकि काफिर है।
सही
इसी तरीके से अगर बेटा बाप का कातिल बन जाए, कत्ल कर दे,
अल्लाह अकबर
इस सूरत में भी मीरास से
बेदखल हो
महरूम,
जाएगा
या
जी
मसलन बाप या बेटे में से कोई गुलाम है, आजाद इंसान मरा
जी
और गुलाम तक ही मीरास नहीं। खुलासा ये
जी
कि ये आँख होना जो है ये मीरास से माने नहीं होगा,
सही
चूंकि मीरास के मसाइल नसब के ऊपर हैं
जी
और ये नसब अल्लाह की तरफ से है
जी
और अल्लाह ताला जो है उसने हुक्म ही दिया है
जी
कि मीरास तमाम लोगों को मिलेगी
सही
इल्ला बाज वो लोग जिनका तस्करा
जी
किया गया है कि इनको मीरास नहीं
नहीं
मिलेगी।
मिलेगी बिल्कुल। हुजूर अभी हमारे एक दोस्त सवाल कर रहे हैं, अब्बास जैदी साहब गुजरात से, इंडिया से सवाल कर रहे हैं कि डॉट पेन के जरिए से हाथ पढ़ लिया जाए और उसकी जो तह है वो भी बाकी है तो
देखिए
क्या उस सूरत में वजू किया जा सकता है।
अब डार्ट पेन की रोशनाई जो होती है स्याही है उसकी कैफियत देखना पड़ेगा।
जो डॉट पेन है तो ये पेन है जो
जी जी
वो यानी इंक पेन होता है तो उसमें तो वो
जी
जाहिर है
जी
जज्ब हो जाती है, उसका आप हमसे
जी
बेहतर
जी
जानते हैं।
कहने का मकसद यह है कि असल ये है कि वुजू के अंदर
जी
इंसान की जिल्द तक पानी पहुंचना चाहिए।
जी बिल्कुल
खूब अगर डॉट पेन में इतनी चिकनाई नहीं है कि पानी को जिल्द तक पहुंचने से रोक ले
सही
तो कोई हर्ज नहीं है,
जी
इंसान वुजू करे उसका वुजू सही है।
सही,
लेकिन कभी डॉट पेन मिसले पेंट के हैं
अब बिल्कुल उसके
जी।
ऊपर से अलग एक जिस्म होता है
हाँ, एक
उसका,
जिस्म है।
जी
अगर
एक
ये
केमिकल होता है जो पानी पहुंचने
जी
से
जी
माने होता है।
जी अगर ये पानी पहुंचने से माने हो रहा है
जी
तो इस सूरत में जो है वजू सही
जी
नहीं है।
ये आपकी बात वही है जो आपने कहा था ना कि हम सिर्फ हुक्म बताएंगे, मौजू की तशखीस जो है वो खुद उसको
जी
देनी है,
मुकल्लफ किया है कि
मुकल्लफ को देना है। तो यहाँ ये है, जरूरी है कि पानी खाल तक पहुंचना चाहिए,
जी
अगर वो चीज़ रुकावट बन रही है तो नहीं होगा,
सही
और रुकावट नहीं बन रही है तो वजू हो जाएगा। जी हुजूर बहुत शुक्रिया, ये सवाल भी किया था और हम शुक्रगुजार हैं इनके जो जिन्होंने सवाल किया, हमारे दोस्त अब्बास जैदी साहब। अच्छा एक सवाल फिर ये किया गया है कि अगर डॉक्टर के मुताबिक शिकम मादर में बच्चा नाकिसुल खिलकत है तो क्या यानी उसको साकित करा सकते हैं? डॉक्टर ने कहा बच्चा शिकम मादर में नाकिसुल खिलकत है तो क्या उसको यानी साकित करा सकते हैं?
देखिए, बच्चा जो है चाहे कामिलुल खिलकत हो या नाकिसुल खिलकत हो,
जी
उसका साकित कराना मुकल्लफ पे हराम है। ये है
सही
हुक्म शरी।
जी
चूंकि अल्लाह यखलुकु मा यशा,
बेशक
हम सब का खालिक,
जी
हमारा परवरदिगार है,
जी
वो खुद बेहतर जानता है किसको किस उनवान से
जी
इस दुनिया में आना है। बाज़
सही
ऐसे बच्चे जो नाकिसुल खिलकत के उनवान से इस दुनिया में आते हैं, वो अपने माँ बाप की बख्शाइश का सहारा होते हैं
बेशक
और ये उनके लिए बायसे इम्तिहान है।
सही
लेकिन हम ये कहें कि इसको जिंदगी का हक नहीं है,
जी
ये हक हमको शरीयत ने नहीं दिया,
सही
बल्कि हमको रोका है
जी
और कहा तुम्हारे लिए ये फेल नाजायज है
जी
कि ऐसे मजलूम और मासूम बच्चे को साकित करा दो।
जी बिल्कुल। हुजूर एक सवाल अभी कर रहे हैं हमारे दोस्त, ये शायद सऊदी अरब से हैं, कि हमारे एक दोस्त है जो हिंदू है, हाँ, और वो हमारे यहाँ आता है, खाना भी खाता है, हमारे बिस्तर पे भी बैठता है, हमारी कुर्सी वगैरह भी जो है मसलन बैठता है, इस्तेमाल करता है, बिल्कुल हमारे घर के एक फ़र्द की तरह से रहता है। हम किस तरीके से अपने आप को निजासत से बचा सकते हैं, ये हमारा वजीफ़ा क्या है?
अगर वाकयन दोस्त है तो उसे कलमा पढ़वा दीजिए,
जी
कलमा पढ़ लेगा जो है
जी
मुसलमान हो जाएगा, बेहतरीन रास्ता ये है।
सही
चूंकि कुरान ने कहा है, देखो मोमिनीन के, उसे तर्जुमा पेश कर रहा हूँ, कि
जी
मोमिनीन के लिए सजावार नहीं है
जी
कि वो काफिरीन को अपना औलिया, दोस्त या वली करार दें।
सही
खूब
बिल्कुल
जाहिरी ताल्लुकात अपनी जगह पे हैं
जी
लेकिन दिली मोहब्बत जो है अपनी
जी
जगह पे है।
जी
तो बेहतरीन रास्ता यही है कि
जी
अपने इस दोस्त को कलमा पढ़वा दें, इनका भी टेंशन खत्म हो जाए, उसका भी टेंशन खत्म हो जाए।
सही बिल्कुल ठीक है हुजूर, बहुत शुक्रिया आपका। जी एक सवाल किया गया है कि मजलिसों मातम की उजरत लेना कैसा है, और ये बाज लोग जो उजरत तय करते हैं इनका क्या हुक्म है?
देखिए, खुद मजलिसों मातम की उजरत लेना शरी लिहाज से हराम नहीं है,
जी
लेकिन एतकादी लिहाज से
जी
इंसान की अंदरूनी मोहब्बत का पता लगता है कि ये अहले बैत अलैहिस्सलाम से कितनी मोहब्बत करता है।
सही बिल्कुल
लिहाजा बाज़ उलमा ने बहुत अच्छी तौज़ीह दी है इसकी,
जी
कि
जी
मजलिस में पैसा लेना तीन तरीके से है,
जी
बेशर्त शय, बेशर्त ला,
सही
ला बेशर्त।
जी
मसलन मैं अपने नाज़रीन के लिए
हुजूर अगर
थोड़ी
आप
सी
इजाजत
वजाहत
दें
कर
तो
दूं।
अभी हमारे नाजरीन में से एक कॉल कर रहे हैं, वो आपसे बात करना चाहते हैं, उनका हम सवाल ले लेते हैं, उसके बाद इंशाल्लाह आप ये मिल दीजिएगा। जी सलाम अलैकुम
वालेकुम अस्सलाम।
जी, बहुत शुक्रिया कॉल करने के लिए, आप अपना नाम बताइए और कहाँ से कॉल कर रहे हैं?
जी सर, मेरा नाम है अली हसन खान, मैं कोई से बात कर रहा हूँ।
जी बहुत शुक्रिया कॉल करने के लिए, फरमाइए आपका सवाल क्या है अली हसन साहब।
जी सर, मैं आपका प्रोग्राम देखता हूँ, बहुत अच्छा लग रहा है अल्हम्दुलिल्लाह। क्योंकि
बहुत शुक्रिया, और हमें मशवरा दीजिए कैसे प्रोग्राम को और बेहतर बना सकते हैं।
नहीं, बहुत अच्छा है सर, बस थोड़ा आप वक्त थोड़ा बढ़ाइए इसको कि हम लोग को ज्यादा, क्योंकि 1:30 बजे से चालू होता है, 6 बजे कम हो जाता है, टाइम कम रहता है सर, लेकिन इसका जो टाइम है थोड़ा 1 घंटा हो जाएगा अच्छा रहेगा।
इंशाल्लाह जरूर कोशिश करेंगे, बिल्कुल बहुत शुक्रिया जी, फरमाइए आपका सवाल क्या है।
सर मौलाना साहब से पहले तो मैं सलाम करता हूँ, अस्सलाम वालेकुम मौलाना साहब।
वालेकुम अस्सलाम
और मौलाना साहब से सवाल है हमारा कि
जी।
जैसे हमारे शिया माशरे में एक जनाजे की नमाज होती है
सही
लोग बगैर वजू किए हुए खड़े हो जाते हैं,
जी
ये सही है कि गलत? मौलाना साहब सवाल एक और है दो कि
जी फरमाइए।
जैसे कुवैत में है मस्जिद है, सुन्नी का नमाज हम पढ़ते हैं वहाँ जाके,
सही
तो नमाज के टाइम में जमात के साथ हम पढ़ते हैं,
जी
हाथ छोड़ के पढ़ते हैं, मैं हर जगह चले जाता हूँ
सही
सर, अमरम नहीं करता हूँ, हर मस्जिद में नमाज पढ़ता हूँ,
जी जी
गांव में भी हिंदुस्तान से हूँ,
जी
तो गांव में भी आ गया है, समझे गांव में मस्जिद वहां भी जा हूँ,
सही सही
पढ़ता हूँ, शर्म वरम
जी
नहीं है।
जी जी ज़रूर, बहुत शुक्रिया कॉल करने के लिए। और हुजूर देखिए, इनका सवाल बिल्कुल वाजह था। पहला तो ये था कि आपने सुना कि जब नमाज जनाजा में इसी तरह चप्पलों के साथ, जूतों के साथ खड़े हो जाते हैं तो इसका क्या नमाज सही है, और दूसरे मस्जिद में नमाज पढ़ना जमात के साथ पढ़ते हैं तो अहले सुन्नत के तरीके से पढ़ते हैं, इनका पहले
जी
जवाब दीजिए, फिर इंशाल्लाह हमारे सवाल का सिलसिला।
देखिए, जो इनके सवाल को हमने सुना उसमें एक चीज़ रहती है, वो बगैर वुजू के
जी
लोग जो है नमाज जनाजा पढ़ते हैं,
जी
तो ये एक शरी हुक्म है और
सही
अख्तियार है हमको
जी
कि नमाज मैयत में तहारत शर्त नहीं है।
जी
इंसान बगैर वुजू के भी
सही
नमाज मैयत के लिए खड़ा हो जाए, कोई हरज नहीं।
जी
अलबत्त इसको नमाज कहा गया है, असल में नमाज नहीं
जी
बल्कि ये किस्म की दुआ है,
मैयत के लिए दुआए मगफरत है।
दुआए मगफिरत
जी
है।
बिल्कुल
तो अगर जूता पहन के भी पढ़ रहा है, चूंकि इससे ना सजदा करना है ना रुकू करना है,
सही
तो कोई हरज नहीं है।
जी
अलबत्ता बेहतर यह है, आम तरीके से मैंने देखा
जी
कि चूंकि खुदा की बारगाह में यह है,
अल्लाह अकबर,
तो
ये नुक्ता बहुत
लिहाजा
अहम है
जी खुदा
जी,
की बारगाह में यह है,
बेशक
खुद अपने आप को पाबरहना कर दे
जी
तो इससे उसके खुजू और खुशू में
जी
और इजाफा हो
और फिर
जाएगा।
जैसे अभी आपने फरमाया कि पाप रहना कर दे, तो इसी तरीके से अगर वो चूंकि खुदा के महजर में है, अगर वजू भी करके आए तो जाहिर है
बहुत
वो
अच्छा है
यानी फजीलत में और उसकी
जी
इजाफा हो
जी
जाएगा।
शरीयत ने अख्तियार दिया है,
जी
अलबत्ता अगर बावजू पढ़े तो सवाब में और इजाफा हो जाएगा।
बेशक बिल्कुल,
और दूसरा सवाल जो
लेकिन
इन्होंने,
जरूरी नहीं है यानी
ना
वाजिब नहीं है उसके
वाजिब
लिए।
नहीं
जी
है।
बिल्कुल
और दूसरा सवाल जो इन्होंने किया कि हम आम तरीके से जो है
जी
बरादरान जमहूर की मस्जिदों में नमाज पढ़ लेते हैं,
जी
हालत तकिया में कोई हरज
जी
नहीं है, आप पढ़िए,
सही
खुदावंद मुताल आपकी नमाजों को कबूल करेगा।
जी। हुजूर अभी जो सवाल आप बयान फरमा रहे थे उसकी मिसाल देना चाह रहे थे आप।
जी, हमारी बहस इस सिलसिले में थी कि मजलिस का नजराना
जी
या नौहा खानी या अंजुमन जो जाती हैं हमारे यहाँ
जी
और नौहा पढ़ती हैं और पैसा लेती हैं,
जी
कभी पहले से तय होता है इतना लेंगे, कभी ऐसा होता है जितना दे दिया जाए वो ले लेते हैं।
जी
मन के इसकी तीन किस्में हैं,
सही
उसमें से एक किस्म बेहतरीन है अकीदत के लिहाज से भी
जी
और शरीयत के लिहाज से भी।
जी
एक है बशर्ते शय, हम आपके यहाँ मजलिस पढ़ने आ रहे हैं इस शर्त के साथ
जी
कि एक मजलिस का 10,000 रुपए लेंगे,
जी
ना ये
ये
एक
सही नहीं है।
हाँ शिया की शान नहीं है।
जी बिल्कुल, अल्लाह
हाँ
अकबर,
अलबत्ता हराम नहीं है, फिर वही तकरार, मतलब
जी
शान नहीं है,
जी बिल्कुल
यह बेशर्त है।
जी
एक है बेशर्त ला, कि
सही
हम आपके यहाँ मजलिस पढ़ने आएंगे या अंजुमन लेके आएंगे
जी
इस शर्त के साथ कि एक पाई आपसे हम नहीं लेंगे। खूब
सही
आदमी कितनी जगहों पर ऐसे जाएगा,
जी
एक दो मरतबा जाएगा फिर कहेगा तौबा भैया बाज आए, हमारा इकतसाद ऐसा नहीं
जी
है,
बिल्कुल
ये भी सही नहीं है।
जी
बेशर्त शय
यानी
बेशर्त ला,
हाँ दोनों चीज़ें मुनासिब
हाँ
नहीं हैं।
एक है अबशर्त,
जी बिल्कुल
हम खिदमत करने के लिए मजलिस के सिलसिले में या मातम करने के लिए या अंजुमन लेके आ रहे हैं,
जी
खूब जो हमसे हो पाया
हम
हम
करेंगे
दीन की खिदमत कर रहे हैं,
बिल्कुल
जो आपसे हो पाए आप दीन की खिदमत की,
सही
इसे
फरमाया
कहते
आपने
हैं ला बेशर्त।
जी, हमारी
हम
तरफ से कोई शर्त नहीं है, लेकिन अगर आप कुछ देंगे तो हम मना नहीं करेंगे,
मना
उसको
नहीं
कबूल
करेंगे,
करेंगे। जी
और ये बेहतरीन चीज है,
जी
और कोशिश भी करें कि खुद लेने वाले और देने वाले
जी
ऐसा ही करें तो बहुत बेहतर है,
जी बिल्कुल
इससे इंसान की अकीदत को ठेस नहीं लगेगी।
बेशक बिल्कुल। अच्छा हुजूर, एक सवाल किया गया है अभी और मैं जल्दी जल्दी सवाल आपसे पूछ रहा हूँ, कि यह है कि इसराइल की कंपनियों की बनाई हुई जो चीज़ें हैं उनकी खरीदो फरोख्त क्या, यानी क्या हो उसका, क्या वो नाजायज़ हैं, क्योंकि इंडिया में 50% चीज़ें इसराइल की कंपनियों की बनाई हुई यूज़ होती हैं, ये उनका सवाल है।
जी ये सवाल जहाँ तक मुझे याद आ रहा है कि दिल्ली से एक साहब ने किया है,
जी
और खुदा उनको जजाए खैर दे।
जी
देखिए कभी ऐसा है कि हम चीज़ खरीद रहे हैं
जी
अपनी एहतियाज को ख़त्म करने के लिए,
जी
हम मोहताज हैं खरीदने के,
सही
कोई हरज नहीं है,
जी
खरीद सकते हैं, लेकिन कभी हमारी नीयत यह है
सही
कि हम इसलिए खरीद रहे हैं
जी
कि इसराइल कंपनी को फ़ायदा पहुँचे,
जी
इस सूरत में 100% नाजायज़ है।
बिल्कुल
और बेहतर ये है
जी
जो इस वक्त हालात चल रहे हैं मुसलमानों पर
जी
इसराइल की तरफ से जुल्म व सितम के पहाड़ तोड़े जा रहे हैं,
जी
इस वक्त बेहतर ये है अगर एक इंडियन चीज़ बनी हुई है और
जी
वैसे ही एक इसराइली चीज़ बनी हुई है,
सही
या एक पाकिस्तानी कंपनी ने चीज़ बनाई है
जी
और एक इसराइली कंपनी ने वही चीज़ बनाई है,
जी
तो हम एक मुसलमान के नाते ये करें
जी
कि हम पाकिस्तानी कंपनी और इंडियन कंपनी को तरजीह दें
जी
اسرائیلی کمپنی کے مقابلے میں.
بالکل صحیح.
البتہ اگر ضرورت کے مطابق
جی
کبھی ہم نے چیز خرید لی اسرائیل کی تو شرعی لحاظ سے کوئی ممانعت تو کوئی حرج
جی
نہیں ہے. البتہ کبھی ایسا ہوتا ہے مرجع وقت
جی
یا ولی فقیہ
جی
وقتی طور پر کسی حلال چیز کو, یعنی وہ حلال جس میں شریعت نے آزادی دی ہے,
بالکل اختیار جس میں آپ کو دیا ہے
جی
جی,
اس کو وقتی طور پر مصلحت دیکھتے ہوئے حرام کر دیتا ہے.
صحیح.
تو اس صورت میں مرجع اور ولی فقیہ کی بات کا ماننا
جی
ہم سب کا فریضہ ہے.
وہ بھی اس کی بڑی اچھی مثال بھی دی جاتی ہے نا, وہ تمباکو کا جو حکم تھا
جی
اچانک
جی جی
کہ یعنی شاہ کے دربار میں حقے کو تمباکو کو حرام کیا
جی جی,
تو اس کے حقہ تک بھی جو ہے وہ نہیں پیا گیا
جی.
حضور بہت شکریہ. ابھی ہمارے عباس زیدی صاحب جو ہیں انہوں نے دوسرا سوال کیا ہے, وہ کہتے ہیں کہ یعنی جو ابھی آپ نے ہندوؤں کے حوالے سے کہا کہ کبھی کبھی غیر مسلم کے ساتھ اس طرح کے ہمارے روابط ہوتے ہیں خاص طور پہ ہندوستان میں, کہ ساتھ میں رہتے ہیں, اٹھنا بیٹھنا ہے, کبھی کبھی کھانا پینا بھی ہوتا ہے, اور اگر ہم نہ کھائیں پئیں تو ہم تعصب کے شکار ہو جائیں گے, ہمارے مسائل جو ہے وہ اور پیچیدہ ہو جائیں گے, تو ان کے ساتھ کھانے پینے کا کیا حکم ہے؟ یعنی اگر ہم چاہیں بھی تب بھی نہیں جو صورتحال وہ بیان کر رہے ہیں, پورے میں نے خلاصہ بیان کیا ان کے سوال کا.
دیکھیے ایسا ہے کہ شریعت جو ہے حرج کا نام نہیں ہے. قرآن نے کہا ہے ما جعل علیکم فی الدین من حرج,
بے شک
ہم نے قانون شریعت کوئی ایسا نہیں بنایا جس کے ذریعے سے تم مشقت میں پڑ جاؤ.
جی
جہاں حکم اولی یہ ہے کہ حرام ہے آپ کے لیے کھانا,
جی
یہاں حکم ثانوی آتا آیت اللہ خامنائی
جی
دامت برکاتو مقام معظم رہبری فرماتے ہیں, اگر تم ایسی جگہ پہ ہو کافروں کے درمیان اور انہوں نے چائے لا کے رکھ دی یا کھانا لا کے رکھ دیا تو آپ کے لیے واجب ہے کہ اتنا کھائیے تاکہ تعصب کی تہمت آپ سے ہٹ جائے. اگر ایک لقمے میں ہٹ رہی ہے تو ایک لقمہ کھائیے, دو لقمے میں ہٹ رہی ہے تو دو لقمہ کھائیے.
صحیح بالکل.
لیکن کہیے 100% جائز ہے یا 100% جو ہے واجب ہے, ایسا نہیں ہے.
حضور ابھی ہمارے ناظرین میں سے کوئی ہیں جو آپ سے کوئی سوال کرنا چاہتے ہیں, آپ سے بات کرنا چاہتے ہیں, دیکھتے ہیں ان کا سوال کیا ہے. جی السلام علیکم. ہلو السلام علیکم. ہاں شاید ان سے رابطہ ہمارا جو ہے وہ منقطع ہو چکا ہے, لیکن دیکھتے ہیں اگر بعد میں رابطہ ہو جاتا ہے تو. حضور ایک سوال یہ کیا گیا ہے کہ ہم کرائے پر رہتے ہیں, اگر گھر کی دیوار خراب ہو جائے تو ذمہ داری کس کی ہے, پائپ ٹوٹ جائے یا کچھ ہو جائے, لیکن بہت مختصر سا وقت دیجئے جواب دیجئے
جی.
ہمارا وقت ختم ہو.
دیکھیے اصل میں اگر گھر میں
جی
کوئی چیز ٹوٹ پھوٹ جاتی ہے
صحیح,
اس کی ذمہ داری مالک مکان کی ہو, مستاجر کرایہ دار کی کوئی ذمہ داری نہیں ہے
جی.
چونکہ کرایہ دار کا ہاتھ جو ہے
جی
اس کو کہتے ہیں ید امانی
جی,
اور امانت دار جو ہاتھ ہوتا ہے
صحیح
بغیر افراط و تفریط کے اگر امانت زائل ہو جائے
دار نہیں
تو ذمہ دار نہیں.
بہت شکریہ حضور, اس مختصر سے وقت میں اس سے زیادہ سوال کے جوابات نہیں ہو سکتے تھے, یہیں پر آپ سے خدا حافظی کریں گے.
خدا حافظ.
ناظرین کرام بہت شکر گزار ہیں آپ کے بھی کہ پروگرام میں آپ ساتھ رہے, ہم سے سوالات کیے, اور آپ پورے ہفتے ہم سے سوالات کرتے رہیے واٹس ایپ کے ذریعے. انشاءاللہ اگلے ہفتے اسی پروگرام میں اسی وقت پھر ملاقات ہوگی, تب تک کے لیے اجازت دیجیے, خدا حافظ, فی امان اللہ.